बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल
एकचोटी हात राखी भन छातीमा एकचोटी हात राखी भन छातीमा के को घाटा के को नाफा साथी साथीमा मिल्ने भए फाँसी दिन्थे बरु पाप लागोस् मिल्ने भए फाँसी दिन्थे बरु पाप लागोस् जसले बाँड्यो मान्छेलाई जात जातिमा के को घाटा के को नाफा साथी साथीमा नबोलौं त असत्यले जित्ला भन्ने डर नबोलौं त असत्यले जित्ला भन्ने डर बोलौं भने तरबार राख्छन् घाटीमा के को घाटा के को नाफा साथी साथीमा आफूलाई आफैले नै अविश्वास गरी आफूलाई आफैले नै अविश्वास गरी कहिलेसम्म धर्म गर्न जाने काशीमा एकचोटि हात राखी भन छातीमा के को घाटा के को नाफा साथी साथीमा सिन्धुपाल्चोकको साँगा चोकमा जन्मिएर अहिले तनहु रहँदै आउनुभएका माधव खतिवडाको यसै गजल सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रिप्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी सशेन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरी बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा हामी माधव खतिवडालाई लिएर आएका छौं। माधवको मागको दोस्रो श्रृङ्खला आजको बुलबुलमा प्रस्तुत हुनेछ। माधव खतिवडा लयमा गजल गाउनका लागि निकै मिठो स्वरका धनी हुनुहुन्छ भन्ने कुरा अब मैले आज भनिरहनु पर्दैन, किनभने तपाईँले अस्तिको बुलबुल सुन्नुभएको छ। गएको शनिबार हामीले उहाँका गजल, उहाँको लयमा वाचन गरिएको गजल र उहाँले गजल कसरी सिक्नुभयो, के कस्तो कामहरू गर्नुहुन्छ, पढाइ के विषयमा गर्नुभयो भन्ने विषयमा पनि कुराकानी गरेका थियौँ। म एकपटक दोहोऱ्याउन चाहन्छु, उहाँको प्रकाशित पुस्तक नजरका इसारा गजल सङ्ग्रह छ। उहाँ 2041 सालमा जन्मनुभएको र उहाँको पिताको नाम कृष्णप्रसाद खतिवडा, माताको नाम दीपकुमारी खतिवडा। यो पुस्तकमा राखिएको बायोडाटाका अनुसार उहाँले स्नातकोत्तर गर्नुभएको छ व्यवस्थापनमा, त्यसै गरी बौद्ध दर्शनमा आचार्य गर्नुभएको छ। यसअघि संलग्नता अनामण्डलीसँग पनि थियो, सम्भवतः अहिले पनि रहनुहुन्छ कुनै न कुनै तर्फबाट, सम्भव भएसम्म तरिकाबाट रहनुहुन्छ र अहिले सरकारी अफिसरको रूपमा कार्यरत हुनुहुन्छ तनहुँमा र काठमाडौँ कहिलेकाहीँ आउनुहुन्छ। अहिले आएको मौका पारेर हामीले यो बुलबुलमा पेश गरेका छौँ माधवको माग। यसभन्दा अघि उहाँले शङ्करदेव क्याम्पसमा अध्यापन गर्नुहुन्थ्यो र गजल र कविता विधामा कलम चलाउनुहुन्छ भन्ने सम्बन्धका कुराकानी हामीले गएको बुलबुलमा कुरा गऱ्यौँ। आजको माधवको माग श्रृङ्खलामा फेरि माधवजीलाई स्वागत गर्छु म।
धन्यवाद।
हामीले अस्ति सुनेको त्यो तरङ्गहरू मनबाट अझै गएको छैन, निकै मिठो लयमा तपाईँले वाचन गरेर सुनाउनु भयो। म वाचन गर्न नै पहिला लगाउँछु आज, त्यसपछि बल्ल कुराकानीको क्रमलाई अगाडि बढाउँछु। माधवजी, कुन गाएर सुनाउनुहुन्छ हामीलाई?
हजुर, धन्यवाद, म सुनाउँछु। चियाएर फोटो खिच्ने उनी हुन्, चियाएर फोटो खिच्ने उनी हुन्, चियाएर फोटो खिच्ने उनी हुन्, महारे त के भो जित्ने उनी हुन्, महारे त के भो जित्ने उनी हुन्, चियाएर फोटो खिच्ने उनी हुन्, बिराए भनेर लजाएर हेर्दै, बिराए भनेर लजाएर हेर्दै, बिराए भनेर लजाएर हेर्दै, बिराए भनेर लजाएर हेर्दै, जान जान पालो मिच्ने उनी हुन् जन जन पालो मिच्ने उनी हुन् महारे त के भो जित्ने उनी हुन् उज्यालो फिजाई बलेका बले थियौँ
उज्यालो फिजाई बलेका बले थियौँ
उज्यालो फिजाए बलेका बले थियौँ उज्यालो फिजाए बलेका बले थियौँ मनि भे त के भो ननिभ्ने उनी हुन् मनि भे त के भो ननिभ्ने उनी हुन् चियाएर फोटो खिच्ने उनी हुन् चियाएर फोटो खिच्ने उनी हुन् महारे त के भो जित्ने उनी हुन् रुपियाँमा बिक्छन् हजारौँ र लाखौँ
रुपियाँमा बिक्छन् हजारौँ र लाखौँ
रुपियाँमा बिक्छन् हजारौँ र लाखौँ रुपियाँमा बिक्छन् हजारौँ र लाखौँ भगत एक मात्र नबिक्ने उनी हुन् भगत एक मात्र नबिक्ने उनी हुन् चियाएर फोटो खिच्ने उनी हुन् चियाएर फोटो खिच्ने उनी हुन् महारे त के भो जित्ने उनी हुन् महारे त के भो जित्ने उनी हुन् चियाएर फोटो खिच्ने उनी हुन्
धन्यवाद
हामीले गएको बुलबुलमा पनि उहाँका केही गायनहरू सुन्यौँ र अहिले पनि सुन्यौँ मैले अनुभव गरेको माधवजी अहिले त एउटा मात्रै गाइयो होइन अस्तिको कार्यक्रममा पनि निकै गाइयो कतिपय यस्तो लयमा गाउनेहरूको चाहिँ प्राय आफ्ना गजलहरू उस्तै उस्तै लय उस्तै उस्तै शैली आउने तपाईँको चाहिँ गजलैपछि अलिकति मौलिकता फरक जस्तो मलाई लागेको हो कि तपाईँको कुनै शैली नै त्यस्तो हो
सकेसम्म विविधता ल्याउने कोसिस गरेको हुँ यो कार्यक्रममा पनि सकेसम्म आफूले समेटेका लयहरूलाई पृथक रूपमा प्रस्तुत गरौँ भन्ने मेरो ध्येय हो यसमा पनि एक दुईवटा दोहोरिन पनि सक्छ तर सबै तपाईँको पृथक भन्ने चाहिँ होइन कुनै कुनै दोहोरिएर नै आउँछन् तर अहिले र अघिल्लो एपिसोडमा जुन हाम्रो भयो त्यो चाहिँ सकेसम्म विविधता ल्याउने लयमा विविधता ल्याउने मैले प्रयास गरेको मात्र हुँ
छन्दमा गजल लेख्नलाई यो तर्कुले दाइने होइन यो रसुदीर्घ खुब जान्नुपर्छ है
छन्दमा गजल लेख्नको लागि छन्दको बारेमा ज्ञान हुनुपर्छ बहरको बारेमा ज्ञान हुनुपर्छ यो विविध कुरा हो अर्कै कुरा हो यसका विविध नियमहरू हुन्छन् संरचनाहरू हुन्छन्
एउटा कुरा तपाईँ आएको बेलामा मलाई सोध्न मन लाग्यो कुनै गजल कसैले हेर्ने बित्तिकै यो बहरमा छ भनेर थाहा पाउनको लागि उसले बहरबारे राम्रोसँग ज्ञान हुनुपर्छ
पर्छ त्यसबारेमा ज्ञान हुनुपर्छ र ऊ त्यो बहरमा अथवा छन्दमा अभ्यस्त भएकोले त्यसलाई पहिल्याउन सक्छ तर जरुरी छैन गजलहरू बहरमा छन्दमा लेखिनुपर्छ तपाईँ आफ्नो स्वतस्फूर्त रूपमा स्वच्छन्दमा लेखिएका गजलहरू पनि उत्ति नै उत्कृष्ट छन् अझ हाम्रो परिवेश अझ हाम्रो परिवेशमा त छन्दमा तपाईँको अहिले कस्तो भइरहेको छ भने लेखिएका छन् तर थोरै मात्रै लेखिएका छन् तिनले वास्तवमा केहीले मन जितेका छन् तर धेरैले मन नजितेको अवस्था पनि छ त्यसकारण संरचनाभन्दा पनि भावको पक्षलाई हामीले बढी ल्याउन सक्यौँ भने त्यो एकदम उम्दा गजल हुन्छ चाहे त्यो
तपाईँ संस्कृतको विद्यार्थी भएको भएर मैले यसमा अझ प्रश्न थपेँ जस्तो छन्द अथवा बहरको गजल एउटा भयो अनि मुक्तलयको एउटा भयो अब त्योभन्दा बाहिर फेरि लयविहीन पनि गजल हुन्छ
लयविहीन पनि गजल हुन्छ भन्दै गर्दा पनि मलाई चाहिँ के लाग्छ भने तपाईँ गजलमा जुन काफियाको प्रयोग हुन्छ काफिया आफैमा लय हो त्यो काफियालाई तपाईँले सही ढङ्गले खेलाउनु भयो अथवा त्यसलाई चाहिँ युज गर्नुभयो भनेदेखि त्यसमा लय आइसकेको हुन्छ उच्चारण गर्दाखेरि अहिले हामीले निकै नै सुनिरहेका छौँ भोगिरहेका पनि छौँ नेपाली गजलमा छन्द र बेछन्दका कुराहरू प्रशस्त आएका छन् यी चिजहरूले वास्तवमा मेरो बुझाइमा केही पनि माने राख्दैन तपाईँ लयमा लेख्नुहोस् अथवा आफ्नो स्वच्छन्दमा लेख्नुहोस् हामीलाई चाहिएको एकदम शक्तिशाली रूपमा त्यो चिजले सुन्नुभएको व्यक्तिको अथवा सुन्नुभएको श्रोताहरूको मन जित्नु हो हाम्रो, त्यो हुँदै गर्दाखेरि त्यो कुन संरचनामा लेखिएको छ त्यसले प्राथमिकता दिँदैन। यस्तो होस् कि मान्छेलाई त्यो मन परेर यो कसरी रचिएको रहेछ भनेर मान्छे सोध्दै आउन्, त्यो हिसाबले मैले भन्न खोजेको के भनेदेखि हामी गुणात्मकतालाई ध्यान दिनु जरुरी छ नेपाली गजलमा, छन्दमा लेखे पनि बेछन्दमा लेखे पनि यी चिजहरूले मात्रै गजलको निर्धारण गर्ने होइनन्, मुख्य कुरो त त्यसको गुणवत्ता चाहिँ हुनु पर्यो भन्ने मेरो धारणा हो।
भनिन्छ दुई घण्टाको मौखिक अभिव्यक्तिभन्दा दुई मिनटको उस्तै भावको तस्विर कैयौँ गुणा शक्तिशाली र सम्प्रेषणीय हुन्छ। हो, मलाई पनि तस्विर नै निको लाग्छ। मान्छेको स्वभाव पनि विचित्रको हुँदो रहेछ, एकपछि अर्का चाहनाहरू बढ्दै जाने र चुलिँदै जाने। कहिलेकाहीँ त यस्तो लाग्दछ मान्छेले चाहेका सबै चिजहरू पाउने हो भने संसार कि त कुरूप हुन्छ या त सुन्दर। जे भए पनि आशावादी हुनु नै सफलताको सूत्र हो भन्ने म ठान्दछु। सुनेको छु शब्दमा त्यो जादु हुन्छ जसले सुतेकालाई उठाउँछ, हिँड्नेहरूलाई दगुराउँछ, कमजोरलाई शक्तिशाली बनाउँछ र शक्तिशालीलाई अझ शक्तिशाली बनाउँछ। अचम्म लाग्छ शब्दहरूको चमत्कार देखेर। आखिर के छ शब्दमा जसले तरङ्गित बनाउँछ मानवीय मन, मस्तिष्क र मुटुलाई? यदि शब्द हुन्नथे भने तपाईँ र मेरो यो साक्षात्कार कहाँ सम्भव हुन्थ्यो र? खैर, धन्यवाद ती शब्दका आविष्कारकहरूलाई भन्दै आफ्नो भूमिका लेख्नुभएको छ यो नजरका इशारा पुस्तकभित्र माधव खतिवडाले, र मलाई यो भूमिकाका शब्दहरू नै राम्रो लागेर मैले यहाँनिर टिपेर लिएँ। र उहाँले गजलबारे यही भूमिकाको अन्तिममा लेख्नुभएको छ, गजल शाब्दिक बाण हो, जबसम्म गजलमा प्रयुक्त शब्दहरूले हृदयमा स्पर्श गर्न सक्दैन तबसम्म गजल अपुरै रहन्छ, त्यसैले गजल लेखन सानो तपस्याले हुने कुरा हुँदै होइन। यस कुरामा म हुल्लड मुरादाबादीसँग सहमत छु र भन्दछु, गजल ऐसे नहीं बनती गमों से खेलिए साहिब, गजल ऐसे नहीं बनती गमों से खेलिए साहिब, जरा थोड़े बरस तक और पापड़ बेलिए साहिब। माधव खतिवडासँग कुराकानी गर्दैछौँ हामी, र माधव खतिवडाको पुस्तकभित्र उहाँले लेख्नुभएको आफ्नो भूमिकाको एउटा अंश मैले यहाँहरूलाई वाचन गरेर सुनाएँ यहाँबाट, यही पुस्तकबाट जस्ताको तस्तै लिएर। अब म प्रसङ्ग फेरि उहाँको संस्कृत पढ्नुसँगै ल्याएर जोड्छु। माधवजी, छन्द जान्नको लागि संस्कृत पढ्दाखेरि निकै सजिलो हुन्छ होला, त्यसमा हामीलाई शङ्कै रहेन। संस्कृत नपढ्नेहरूले चाहिँ छन्द मात्रै सिक्न सक्ने सम्भावना कति धेरै रहन्छ वा रहन्न?
सम्भावना त रहन्छ, नरहने होइन। सिकेका पनि छन्, गरेका पनि छन्, तर समय मेरो विचारमा कस्तो रह्यो भनेदेखि, जस्तो माधव घिमिरेहरू जुन युवा अवस्थामा हुनुहुन्थ्यो, लक्ष्मीप्रसाद देवकोटाहरू हुनुहुन्थ्यो, लेखनाथ पौडेलहरू हुनुहुन्थ्यो, उहाँहरूको त्यो उठबस नै वास्तवमा छन्दसित थियो। उहाँको त्यो शास्त्रीय छन्द लगायतका ती विविध विषयहरूसँग कुराकानी हुन्थ्यो, उहाँहरू अभ्यस्तै त्यही चिजमा हुनुहुन्थ्यो। त्यसकारण त्यति बेलाको समयमा छन्दहरूमा बढी लेखिन्थे, अधिकांश छन्दको नै तपाईँको प्रमुखता बढी थियो। तर अहिले आएर के देख्यो भनेदेखि, मान्छेको जुन उठबस हुन्छ, मान्छेको अध्ययन हुन्छ, यी विविध परिधि हेर्दाखेरि मान्छे त्यो शास्त्रीय छन्दभन्दा बाहिरी चिजमा गद्यतिर बढी ढल्केको मैले पाएको छु। यस अर्थमा सिक्नै नसकिने भन्ने होइन, तर छन्द सिक्नको लागि अथवा शास्त्रीय कुराहरू जान्नको लागि सानो तपस्याले हुने चिज चाहिँ होइन, यो चाहिँ म ढुक्कसित भन्न सक्छु।
भनेपछि मिहिनेत गर्नु पऱ्यो तर सिक्न सकिन्छ,
सकिन्छ,
र सिक्दाखेरि धेरै उपयोगी हुन्छ गजल लेखनमा पनि कि त्यो जरुरत छैन?
त्यो त पक्कै पनि उपयोगी त हुनसक्छ, किन भन्दा एउटा चिज जान्नु र त्यो चिज नजान्नुमा त फरक भइ नै हाल्छ। यस हिसाबले सिक्दै गर्दाखेरिको कुरा त तपाईँ छन्द मात्र होइन, जे चिज पनि तपाईँ सिक्नु, सिकेका चिजले त तपाईँलाई ऊर्जा नै थपिरहन्छ। यस अर्थमा छन्दले
मैले यहाँनिर चाहिँ गजल सिक्नको लागि छन्द कति जान्नुपर्छ, गजल लेखनका लागि कति आवश्यकता छ, त्यसको महत्त्व कति छ वा छैन भन्ने विषयको चाहिँ छलफल गर्नु।
जानेको राम्रो हो तर जरुरी छैन जान्नै पर्छ,
नजानेकोले पनि गर्न सक्छ,
गर्न सक्छ, बकाइदा गर्न सक्छ। तपाईँ नेपाली गजलमा अहिले हेर्नुहुन्छ भने छन्दमा अनेस्टली भन्दाखेरि एकदम कुरा सत्य गर्दाखेरि छन्दमा लेखिएका गजलभन्दा स्वच्छन्द रूपमा लेखिएका गजलहरूले श्रोताहरूको मन बढी जितेको र ती गजलहरू नै तपाईँलाई श्रोताले सर्वोत्कृष्ट ठानिएको अवस्था छ।
अब मलाई लिएर गएर जोड्छु अहिलेको हाम्रो नेपाली गजलको साङ्गीतिक आकाशमा यो कुरालाई, होइन? लयलाई चाहिँ टक्रक्कै सङ्गीतकार र गायकले टिप्नु पर्यो, त्यसै गजलकारले दिएको लयलाई
त्यो पनि जरुरी छैन, खालि यति मात्र हुनु पर्यो कि तपाईँको जुन काफिया हुन्छ अथवा त्यहाँ प्रयुक्त जुन शब्दहरू हुन्छन् लेख्ने गजलकारले जुन अर्थमा अथवा भनौँ न जुन भावमा त्यो लेख्न खोजेको हुन्छ त्यति नै त गर्न सक्दैन कसैले पनि, तर पनि त्यही स्पिरिटलाई लिएर गायकले
काफियालाई गायकले बोध गरेर
बोध गरेर गाउन सक्यो र सङ्गीतकारले पनि गजललाई गजलकै रूपमा
त्यहाँनिरको ट्युनिङ
ट्युनिङ अथवा शास्त्रीय तपाईँको जुन लय हुन्छ अथवा जुन शास्त्रीयतामा अलिकति विज्ञ 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 हुनुपर्ने जुन एउटा मानिन्छ ती चिजहरूमा उनीहरू अभ्यस्त भयो भनेदेखि
हाम्रा गजलहरू पनि साङ्गीतिक गजल निकै राम्रा भयो,
निकै राम्रा हुन्थे र नेपाली
गजल सुन्नुहुन्छ? नेपाली साङ्गीतिक गजलहरू सुन्ने गर्नुभएको छ?
सुनेको छु मैले, नेपाली ठिकै लाग्छ, हाम्रो अझै विकासको चरणमा नै छ, जति आएका छन् एकदमै राम्रै आएका छन्, ठिक छ, सन्तुष्ट नै छु। किन भन्दा हामी गजलमा त्यति धेरै हुन त मोतीराम भट्टको पालादेखि गजलको बीजारोपण भयो भनेर हामीले प्रशस्त सुनेका छौँ, देखेका छौँ, पढेका पनि छौँ, तर जति विकासको चरणमा हुनुपर्ने हो त्यो ढङ्गमा अझै पुगिसकेको छैन। हामी तुलना गर्दै गर्दाखेरि चाहिँ इन्डियन हिन्दी उर्दूका चिजहरूलाई ल्याएर जोड्छौँ, उनीहरूको विकासको चरण, उनीहरूलाई त्यहाँ दिएको प्राथमिकता, उनीहरूको गजल लेख्नेको उनीहरूको त्यहाँको
जनसङ्ख्या पनि
जनसङ्ख्या ती सब चिजलाई हेर्दाखेरि हामी उनीहरूसित कम्पिटिसनको दाँजामा जाने होइन, तर हाम्रो नेपाली माटोलाई हेर्दै गर्दाखेरि
मौलिक शैलीलाई मौलिक विकास गर्दै
लानु पर्यो।
कुराकानीलाई फेरि अब धेरै लम्ब्याउन चाहिँ किनभने बुलबुल यसलाई सुन्न मन छ। माधवको स्वर, माधवको माग शीर्षकको बुलबुल अन्तर्गत अब माधव खतिवडा हामीलाई अर्को एउटा गजल फेरि लयमा सुनाउनुहुन्छ।
हुन्छ, सुनाउँछु। धित मर्ने नमर्ने हजुरको कुरा हो, धित मर्ने नमर्ने हजुरको कुरा हो, हजुरको कुरा हो, के गर्ने नगर्ने हजुरको कुरा हो, के गर्ने नगर्ने हजुरको कुरा हो, हजुरको कुरा हो, धित मर्ने नमर्ने हजुरको कुरा हो, माथि हेर्दै हुँदैछ प्रतीक्षा हजुरकै,
माथि हेर्दै हुँदैछ प्रतीक्षा हजुरकै,
माथि हेर्दै हुँदैछ प्रतीक्षा हजुरकै, प्रतीक्षा हजुरकै, माथि हेर्दै हुँदैछ प्रतीक्षा हजुरकै, माथि हेर्दै हुँदैछ प्रतीक्षा हजुरकै, प्रतीक्षा हजुरकै, तल झर्ने नझर्ने हजुरको कुरा हो, तल झर्ने नझर्ने हजुरको कुरा हो, हजुरको कुरा हो, धित मर्ने नमर्ने हजुरको कुरा हो, कोरी बाटीले झनै सजिएकी छु,
कोरी बाटीले झनै सजिएकी छु,
कोरी बाटीले झनै सजिएकी छु, सजिएकी छु, कोरी बाटीले झनै सजिएकी छु, कोरी बाटीले झनै सजिएकी छु, सजिएकी छु, मन पर्ने नपर्ने हजुरको कुरा हो, मन पर्ने नपर्ने हजुरको कुरा हो, हजुरको कुरा हो, धित मर्ने नमर्ने हजुरको कुरा हो,
केटीले भनिरहेको रहेछ होइन,
हो हो, ठाउँ देखेर बस्न म आएँ नजिकै,
ठाउँ देखेर बस्न म आएँ नजिकै,
ठाउँ देखेर बस्न माए नजिकै, माए नजिकै, ठाउँ देखेर बस्न माए नजिकै, ठाउँ देखेर बस्न माए नजिकै, माए नजिकै, थोरै सर्ने नसर्ने हजुरको कुरा हो, थोरै सर्ने नसर्ने हजुरको कुरा हो, हजुरको कुरा हो, धित मर्ने नमर्ने हजुरको कुरा हो, जे जे देखेँ सबै त्यही भनेको नहुँ, जे जे देखेँ सबै त्यही भनेको नहुँ, भनेको नहुँ, जे जे देखेँ सबै त्यही भनेको नहुँ, जे जे देखेँ सबै त्यही भनेको नहुँ, भनेको नहुँ, आँखा तर्ने नतर्ने हजुरको कुरा हो, आँखा तर्ने नतर्ने
हजुरको कुरा हो, हजुरको कुरा हो, धित मर्ने नमर्ने हजुरको कुरा हो, धित मर्ने नमर्ने हजुरको कुरा हो, धित मर्ने नमर्ने हजुरको कुरा हो, हजुरको कुरा हो, के गर्ने नगर्ने हजुरको कुरा हो।
धन्यवाद।
बुलबुल एउटा इरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
बुलबुल एउटा इरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल
बजारमा पनि खतरा छ अचेल, बजारमा पनि खतरा छ अचेल, सरकारमा पनि खतरा छ अचेल, कहाँ कसकससँग मात्र जोगियौँ म, कहाँ कसकससँग मात्र जोगियौँ म, उपहारमा पनि खतरा छ अचेल, सरकारमा पनि खतरा छ अचेल, झुकिएँ धेरै तर तपाईँ नझुकिनुहोस्, झुकिएँ धेरै तर तपाईँ नझुकिनुहोस्, श्रृङ्गारमा पनि खतरा छ अचेल, सरकारमा पनि खतरा छ अचेल, पहाडमा त खतरा हुने नै भयो, पहाडमा त खतरा हुने नै भयो, सिमसारमा पनि खतरा छ अचेल, सरकारमा पनि खतरा छ अचेल, गर्नेहरूले नै भनेका हुन् मलाई, गर्नेहरूले नै भनेका हुन् मलाई, प्यारमा पनि खतरा छ अचेल, बजारमा पनि खतरा छ अचेल, सरकारमा पनि खतरा छ अचेल। बुलबुलको माधव खतिवडासँगको बसाईमा मैले माधव खतिवडाकै गजल वाचन गरेको छु। माधवको माग शीर्षकको बुलबुल कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ। गएको बुलबुल र आजको गरी यो साताको बुलबुल हामीले माधवको माग श्रृङ्खला अन्तर्गत चलाएका छौँ र उहाँले लयमा हामीलाई गजलहरू वाचन गरेर सुनाइरहनु भएको छ। माधवजीलाई मैले फेरि बुलबुलमा स्वागत गरेँ र अब कुराकानी त म गर्छु नै, अरू पनि मसँग कुरा गर्न त कति छन् विषयहरू तपाईँसँग कुरा गर्नको लागि, तर कुरै मात्र गरेर पनि त्यति मिठो नहोला, हामीसँग समय कम छ, तसर्थ तपाईँको लयको वाचन पहिला एउटा सुनेर अनि केही कुराकानी गरौँला भन्ने सोचले मैले फेरि आग्रह गरेँ। कुन सुनाउनुहुन्छ हामीलाई अब?
ठिक छ, सुनाउँछु म।
ममा केही थिएन पहिले खराबी, ममा केही थिएन पहिले खराबी, ममा केही थिएन, ममा केही थिएन पहिले खराबी, खै कसले बनायो अहिले सराबी, खै कसले बनायो, खै कसले बनायो अहिले सराबी, ममा केही थिएन पहिले खराबी, जति लुक्न खोज जति छोप्न खोज,
जति लुक्न खोज जति छोप्न खोज,
जति लुक्न खोज जति लुक्न खोज जति छोप्न खोज, जति लुक्न खोज जति छोप्न खोज, जति लुक्न खोज जति लुक्न खोज जति छोप्न खोज, झनै देखिँदैछ त्यो नजर गुलाबी, झनै देखिँदैछ, झनै देखिँदैछ त्यो नजर गुलाबी, ममा के थिएन पहिले खराबी, ममा के थिएन, ममा के थिएन पहिले खराबी, खै कसले बनायो अहिले सराबी, मेरै बारेमा मैले जानिन क्यारे, मेरै बारेमा मैले जानिन क्यारे, मेरै बारेमा मैले जानिन क्यारे, निर्धक्क कोही गर्दैछ दाबी, निर्धक्क कोही, निर्धक्क कोही गर्दैछ दाबी, ममा केही थिएन पहिले खराबी, ममा केही थिएन, ममा केही थिएन पहिले खराबी, खै कसले बनायो अहिले सराबी, मलाई थुनेर मेरै कोठामा,
मलाई थुनेर मेरै कोठामा,
मलाई थुनेर, मलाई थुनेर मेरै कोठामा, मलाई थुनेर मेरै कोठामा, मलाई थुनेर, मलाई थुनेर मेरै कोठामा, गएका छन् कोही, गएका छन् कोही लिएर चाबी, गएका छन् कोही, गएका छन् कोही लिएर चाबी, ममा केही थिएन पहिले खराबी, ममा केही थिएन, ममा केही थिएन पहिले खराबी, खै कसले बनायो अहिले सराबी, खै कसले बनायो, खै कसले बनायो अहिले सराबी।
धन्यवाद।
माधव खतिडाको स्वरमा हामीले यो गजल सुन्यौँ लयमा। म माधवजी, तपाईँको यो पुस्तक 66 सालमा प्रकाशित भएको रहेछ, नजरका इसारा, होइन? योभन्दा अगाडि तपाईँले लगभग एक दशक अगाडिदेखि गजल लेख्न थाल्नुभएको
हो,
यहाँ आइसकेपछि गजल सङ्ग्रह चाहिँ प्रकाशित गर्ने मौका जुरेछ। अब अहिलेसम्म तपाईँले गजल त निकै लेख्नुभयो होला, यसमा सङ्ग्रहित त करिब करिब 64-65 गजल रहेछन्।
हो, गजल त्यो सङ्ग्रहमा 51 गजल छ, 52 गजल छ, अर्को सङ्ग्रहको तयारीमा छु म।
मेरो सोधनी चाहिँ त्यसमै थियो, अर्को सङ्ग्रह कहिले आउँछ भन्न खोजेको।
छिटै नै सम्भवत यही वर्षभित्रमा
तयारी गर्दैछु, लगभग अब यही वर्षभित्रमा भनेपछि तयारै हुनुहुन्छ।
तयार नै छु, अलिकति लामै समय लाग्यो अर्को निकाल्नको लागि, बिस्तारै हतार नगरौँ, बिस्तारै गरौँ भन्ने चाहना हुन्छ मेरो जहिले पनि।
यहीँनिर म जोड्न चाहन्छु, अहिले कति बुलबुलीले गजल सुनिरहनु भएको छ हाम्रो यो कार्यक्रममा, यो गजल सम्बन्धी कुराकानी पनि, गजल सङ्ग्रह निकाल्न हतार गर्नेहरूको जमात चाहिँ अलिक बढी देखेको छु मैले, होइन? भर्खर लेख्न थाल्ने बित्तिकै, हुन त लेख्न थाल्ने बित्तिकै राम्रो लेख्नुहुन्न भन्ने मान्यता होइन, राम्रै पनि लेख्नुहुन्छ कसै कसैले छोटै समयमा पनि, तर अलिकति नसोचिकन पुस्तक निकालेर अनि पछाडि ओहो मैले ननिकाल्नु पर्ने रहेछ भनेर फेरि त्यो रियलाइज गर्ने पनि केही साथीहरूसँग मैले भेटघाट गरेको छु। कस्तो खालको अनुभवमा आफू खारिसकेपछि आफूलाई कुन कुराको कन्फिडेन्स आएपछि पुस्तक प्रकाशित गर्दा राम्रो हुन्छ गजलको?
हुन त एकदम अब्बल दर्जाको साहित्यकारले नै भन्नुहुन्छ, मैले पहिला लेखेका जुन कृतिहरू छ अथवा गजलहरू छन्, कविताहरू छन्, मैले धेरैचोटि दोहोऱ्याएर हेरेर त्यही चिज च्यात्ने गरेको छु भन्नुहुन्छ। यस अर्थमा त्यसरी च्यातिने कष्टमा चाहिँ सुरुवाती चरणमा निकालेको नै राम्रो हो, तर जुनसुकै चिज पनि आफूलाई अलिकति आफ्नो भित्रैबाट कन्फिडेन्स बढिसके पछाडि यसमा चाहिँ मैले केही गर्न सक्छु अथवा यो चाहिँ मेरो अन्तरात्माको आवाज हो, यो मैले निकाल्दा ठिक हुन्छ भनेर जब तपाईँ आफूले आफैलाई जित्नुहुन्छ त्यति बेला चाहिँ गजल निकाल्ने हो, न कि तपाईँको वरिपरिको कसैले निकाल्यो अथवा बजारमा धेरै आइसके मैले त्यति बेलादेखि हात हालेको अहिलेसम्म आएन, यो चिजले होइन। तपाईँ आफैले आफैलाई कहिले जित्नुहुन्छ त्यो दिन बल्ल तपाईँको गजलको कृति निक्लनुपर्छ जस्तो मलाई लाग्छ।
अनुभवीहरू सामु किताब के गर्नु, अनुभवीहरू सामु किताब के गर्नु, आफ्नै आफ्ना वरिपरि हिसाब के गर्नु, चर्का चर्की गर्ने त ठुलैसँग हो, चर्का चर्की गर्ने त ठुलैसँग हो, कमजोरमाथि उपहास के गर्नु, आफ्नै आफ्ना वरिपरि हिसाब के गर्नु। यौवन हुँदा त माखो नमार्नेले बुढेसकालमा झन् उत्पात के गर्नु, आफ्नै आफ्ना वरिपरि हिसाब के गर्नु। तातै खाउँ जली मरौँ के गरेको त्यो, तिमी नै भन त अकस्मात के गर्नु, अनुभवीहरू सामु किताब के गर्नु, आफ्नै आफ्ना वरिपरि हिसाब के गर्नु। माधवजी, तपाईँहरू जानिफकार नै हुनुहुन्छ गजलमा, लामो समय भयो तपाईँहरू लाग्नुभएको होइन यसमा। मैले गजलका शब्द शब्द लिएर त के छलफल गरौँ र, तर पनि मैले केही गजलहरू अस्तिदेखि आजसम्मको हेर्दाखेरि चाहिँ तपाईँका काफियाहरूमा पनि कतै कतै केही शब्दहरूमा आंशिक काफिया मात्रै आएको महसुस गरेको छु, के ठिकै हो?
तपाईँले देख्नु भएको एकदम 100% ठिक हो। गजलमा पूर्ण काफिया र आंशिक काफिया हुन्छ, यो सबै गजल प्रेमीहरूलाई थाहा भएकै कुरा हो। पूर्ण काफिया प्रयोग गर्न सकियो भने त्यसले सुनमा सुगन्ध थप्छ, यो अवश्य हो।
आंशिक काफिया भयो भने चाहिँ हामीले वाचनबाट मिलाउनुपर्छ कि के हो?
त्यति धेरै मिलाउन पनि पर्दैन, तर यो चाहिँ मलाई खालि के जस्तो लाग्छ भने एकदमै सुन्दरी युवतीलाई तपाईँले शृङ्गार गरिदिनु भयो भने अझ सुन्दर हुनसक्छ, तर तपाईँले शृङ्गारै गर्नुहुन्न भन्ने कुरो होइन। राम्रो चिज सुन्दरीले शृङ्गारै नगरे पनि राम्री त राम्री हुन्छ, तर तपाईँले पूर्ण काफिया युज गरिदिनु भयो भने त्यो चाहिँ अझ सुन्दर हुन्छ कि भन्ने मलाई लाग्यो।
तर तपाईँ फेरि आंशिक काफियामा पनि तपाईँले लेख्नु भएको छ, अब लेख्दै नलेख्नेहरूले चाहिँ फेरि आएर यो लेख्नै हुन्न भन्ने कुरा पनि यहाँ बुलबुलमै भन्नुहुन्छ, यस्तो खालकोलाई मान्यता दिनुहुन्न?
होइन, त्यो मान्यता दिन नहुने भन्ने कुरा चाहिँ मेरो विचारमा हुन्छ।
दुईवटाको मिलन बिन्दु के गरी बनाउन सकिएला?
त्यसको मिलन दुवैले दुवैमा लेख्न सक्छन्, लेख्न नहुने भन्ने चिज होइन। तपाईँले पूर्ण काफियामा लेख्न सक्नुभयो भने त्यो लयको हिसाबले, अथवा तपाईँले कुनै गायकलाई लयर दिनुभयो भने उनीहरूले नै आफै अलिकति सजिलो महसुस गर्छन्। यो मैले भन्ने कुरै होइन, गायकहरूले नै भन्नुहुन्छ, स्वयं नै भन्नुहुन्छ। तर यसको अर्थ यो होइन कि आंशिक काफियाको चाहिँ गजल हुन्न भन्ने कुरो होइन, दुवै हुनसक्छ, तर त्यति मात्रै कुरा हुन्न, अरू चिज पनि आवश्यक हुन्छ।
अब म कुराकानीका अरू प्रसङ्ग कोट्याउन रुचाउँदिनँ, अब हामी किनभने हामीसँग त्यो प्रसङ्गमा धेरै छलफल गर्न समय पनि छैन। एउटा कुरा चाहिँ सोध्न मन लाग्यो मलाई, जसरी तपाईँले लयमा वाचन गरिरहनु भएको छ नि, त्यो सिप, त्यो ज्ञान, त्यो लयमा वाचन गर्ने शैली चाहिँ अरूमा हस्तान्तरण गर्न सिकाउन सकिन्छ कि सकिँदैन, त्यो आफैले ल्याउनुपर्छ?
सङ्गीत भनेको सिक्ने कुरा पनि हो, अलिकति आफैले लिएर आउने पनि कुरा हो। मैले वाचन गरेका गजलहरूमा कति न्याय गर्न सके सकिनँ यो सुन्ने श्रोताहरूको कुरा हो, तर यी चिजहरू हस्तान्तरण गर्न पनि सकिन्छ, सिक्न पनि सकिन्छ, दुवै चिज हुन्छ यसमा।
अब हामी करिब करिब कार्यक्रमको धेरै समयमा छैनौँ, अब थोरै समय छ भनेर हामीलाई अहिले सशिन्द्रजीले इसारा गर्दै हुनुहुन्छ। एउटा तपाईँको गायन सुनेर अनि थोरै कुराकानी गरेर अनि बिदा माग्छौँ हामी। कुन सुनाउनुहुन्छ अब? अब आजको र अस्तिको गरी माधवको माग शीर्षकको बुलबुलमा आज को अब लगभग लयमा वाचनको अन्तिम श्रृङ्खला होला यो।
हुन्छ, म सुनाउँछु। देखाउँदा मूल्य चुकाउनु पर्ने, देखाउँदा मूल्य चुकाउनु पर्ने, चुकाउनु पर्ने, लुकाएर के छ लुकाउनु पर्ने, लुकाएर के छ लुकाउनु पर्ने, लुकाउनु पर्ने, देखाउँदा मूल्य चुकाउनु पर्ने, यो कस्तो शर्त राख्यौ तिमीले, यो कस्तो शर्त राख्यौ तिमीले, यो कस्तो शर्त राख्यौ तिमीले, राख्यौ तिमीले, यो कस्तो शर्त राख्यौ तिमीले, यो कस्तो शर्त राख्यौ तिमीले, राख्यौ तिमीले, जिद्दा पनि शिर झुकाउनु पर्ने, जिद्दा पनि सिर झुकाउनु पर्ने, झुकाउनु पर्ने, देखाउँदा मूल्य चुकाउनु पर्ने, देखाउँदा मूल्य चुकाउनु पर्ने, चुकाउनु पर्ने, लुकाएर के छ लुकाउनु पर्ने, कसले बनायो नियम जगतमा, कसले बनायो नियम जगतमा, कसले बनायो नियम जगतमा, नियम जगतमा,
कसले बनायो नियम जगत मा, कसले बनायो नियम जगत मा, नियम जगत मा बाँच्नलाई कारण जुटाउनु पर्ने, बाँच्नलाई कारण जुटाउनु पर्ने, जुटाउनु पर्ने देखाउँदा मूल्य चुकाउनु पर्ने, देखाउँदा मूल्य चुकाउनु पर्ने, चुकाउनु पर्ने लुकाएर के छ लुकाउनु पर्ने। अन्तिम शेर छ, सबै होस् तिम्रै मनोमानी तर,
सबै होस् तिम्रै मनोमानी तर,
सबै होस् तिम्रै मनोमानी तर, सबै होस् तिम्रै मनोमानी तर, मनोमानी तर नहोस् यी औँला उठाउनु पर्ने, नहोस् यी औँला उठाउनु पर्ने, उठाउनु पर्ने देखाउँदा मूल्य चुकाउनु पर्ने, देखाउँदा मूल्य चुकाउनु पर्ने, चुकाउनु पर्ने लुकाएर के छ लुकाउनु पर्ने, लुकाएर के छ लुकाउनु पर्ने, लुकाउनु पर्ने देखाउँदा मूल्य चुकाउनु पर्ने। धन्यवाद
माधवजी। यस्तो किसिमको लयमा चाहिँ गजल जुन तपाईँले सुनाइरहनु भएको छ नि, यसको लागि पहिला लय मनमा प्रस्फुटन गरेर अनि शब्द भर्नुहुन्छ कि गजल लेखिसकेपछि लयको जन्म हुन्छ कि कसरी गरिन्छ? यो लय अगाडि आउँछ कि शब्द अगाडि आउँछ?
दुइटै चिज कहिलेकाहीँ पहिलो भइदिन्छ, कहिलेकाहीँ लय आइदिन्छ, त्यस पछाडि लयमा अलिकति लेख्दै जान थालिन्छ, कहिलेकाहीँ शब्द भरिन्छ अनि त्यही शब्द गुनगुनाउँदै लय आउँछ। दुइटै चिज कुन बेला कुन पहिलो आउँछ त्यो एकदम आफैलाई पनि त्यति धेरै सिचुएसनमा भर पर्छ, त्यति धेरै जानकार भयो भने अथवा अब मैले यो लय सिर्जना गरेँ यसमा भरिहाल्छु भनेर लेख्न पनि सकिन्छ, तर त्यसरी लेखेका मेरो कष्टमा चाहिँ
गजलमा अरू केही फरक गर्छु भन्ने छ कि अब म यही क्रमले अब बिस्तारै मेरो जागिर पनि छ क्रमिक रूपमा अलिअलि गर्छु पुस्तक निकाल्छु भन्ने मात्रै हो?
गजलमा म एक किसिमको विद्यार्थी हुँ, म अनुयायी हुँ, गजल असाध्य मन पराउने प्रेमी हुँ, यसै गरी नै प्रेम गरिरहन्छु। प्रेमीले जे पनि गर्न सक्छ त्यो भविष्यले नै बताउँछ, बस म गजललाई प्रेम गरिरहन्छु, यति नै हो।
तपाईँलाई यो कार्यक्रम सुनिसकेपछि कुनै बुलबुलियनले भेट्न चाहनुभयो, कुराकानी गर्न चाहनुभयो, सम्पर्क गर्न चाहनुभयो भने सक्नुहुन्छ? तपाईँको समय छ,
भेट्न सक्छु, मेरो खाली समय रहेको अवस्थामा म सबैसँग भेटघाट।
तपाईँको जागिरको सिलसिलामा बस्नुभएको ठाउँ हामीले अस्तिको कार्यक्रममा त अलिअलि कुरा गऱ्यौँ, अलि बताउन सकिन्छ तपाईँलाई त्यता वरपरका कसैले भेट्न चाहनुभयो भने?
म अहिले तनहु जिल्लाको आबु खैरेनी भन्ने ठाउँमा छु, त्यहाँ म रहन्छु। कोही साथी एकदम प्रेमपूर्वक आउनुहुन्छ भेटघाट गर्नुहुन्छ भनेदेखि म एकदमै स्वागत गर्छु र उहाँहरूसित बस्न रुचाउँछु।
तपाईँलाई सम्पर्क चाहिँ कसरी गर्ने?
मलाई सम्पर्क गर्न माधव खतिवडा @gmail.com पनि सम्पर्क गर्न सक्नुहुन्छ, मेरो सेल नम्बर लिन पनि सक्नुहुन्छ 9841 5853 46, त्यसरी पनि सक्नुहुन्छ। र आबु खैरेनीमा राष्ट्रिय वाणिज्य बैङ्क
फेसबुकमा पनि हुनुहुन्छ?
फेसबुकमा पनि छु, मुरलीका धुनहरू @yahoo.com
त्यसबाट खोजिन भेटिन्छ। मुरलीका धुनहरू,
मुरलीका धुनहरू @yahoo.com
निकै राम्रो गरिराख्नु भएको रहेछ नाम है, कतैबाट पनि नमिल्ने माधव खति एउटा नमिलिकन मुरलीका धुनहरू राख्नु भएको छ, केही कथा छ यसमा?
मुरली मलाई असाध्यै मनपर्ने वाद्यवादन, यस अर्थमा मुरलीलाई मैले लिएको मात्र हो, अरू केही पनि होइन।
एउटा यहाँ तपाईँको गजलमा बाँसुरी पनि प्रयोग भएको रहेछ मुरली जस्तै, यसलाई हामी अलि जाँदा जाँदै वाचन गरौँला। अब तपाईँको कार्यव्यस्तता थियो होला, दुई दिनको लागि मात्र काठमाडौँ आउनुभएको बेलामा हामीलाई समय दिनुभयो र यो माधवको माग शीर्षकको दुईवटा बुलबुल श्रृङ्खला हामीले तयार गर्न सक्यौँ, तपाईँलाई हार्दिक धन्यवाद माधवजी।
हजुर, धेरै धेरै धन्यवाद यो लोकप्रिय कार्यक्रममा बोलाउनु भयो, धेरै धेरै धन्यवाद।
हवस् त, माधवको माग श्रृङ्खलाको बुलबुलबाट अब हामी बिदा लिन्छौँ। गएको शनिबार र आजको बुधबार हामीले माधव खतिवडा जसका गजलको पुस्तक नजरका इसारा 66 सालमै प्रकाशित पनि भइसकेको छ र यसै कार्यक्रम मार्फत थाहा पाइयो उहाँ अब छिट्टै अर्को गजल सङ्ग्रह यसै वर्षभित्र निकाल्दै हुनुहुन्छ, छलफल गऱ्यौँ, कुराकानी गऱ्यौँ र विशेष त उहाँको मिठो स्वरमा लयमा वाचन सुन्यौँ उहाँका गजलहरू। हवस् त, अब अर्को दिनसम्मका लागि कार्यक्रम बुलबुलबाट बिदा चाहन्छौँ। हामीलाई पत्राचार गर्न कार्यक्रम बुलबुल पोस्ट बक्स नम्बर 6469 काठमाडौँ नेपाल, इमेलका लागि bulbul@unn.com.np। उत्पादन सहयोगी सशिन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरे बुलबुल अब आजको बुलबुलबाट विदा माग्दै माधव खतिवडाको गजल संग्रह नजरका इशाराबाट यो गजल वाचन गर्दै शुभरात्रि भन्छौं। पहिले बेसरी खायो उनले, पहिले बेसरी खायो उनले, पछि बल्ल चाल पाए उनले, फुर्ती लाए नि परेको बेलामा, फुर्ती लाए नि परेको बेलामा, हत्तपत्त मुख बायो उनले, पछि बल्ल चाल पाए उनले, जता फर्किने गुलियो खोजेर, जता फर्किने गुलियो खोजेर, आखिरीमा जात जनायो उनले, पछि बल्ल चाल पाए उनले, पारी फलेको फल देखेर, पारी फलेको फल देखेर, वारीबाटै र्याल चुहाए उनले, पछि बल्ल चाल पाए उनले, अर्कैले हान्यो मौकामा चौका, अर्कैले हान्यो मौकामा चौका, बेकार टाउको फुटाए उनले, पछि बल्ल चाल पाए उनले, इन्द्रको अगाडि स्वर्गको बारेमा, इन्द्रको अगाडि स्वर्गको बारेमा धाक खुबै लगाए उनले, पछि बल्ल चाल पाए उनले, व्यापार ठानेर जिन्दगीलाई, व्यापार ठानेर जिन्दगीलाई, कैयौं बाँसुरी बजाए उनले, पहिले बेसरी खाए उनले, पछि बल्ल चाल पाए उनले।
बुलबुल एउटा ईरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल बुल।